اعوذ باللہ من الشیطان اللعین الرجیم. بسم اللہ الرحمن الرحیم. الحمدللہ رب العالمین، الصلاۃ والسلام علی الرسول الثقلین، محبوب رب المشرقین المغربین، جد الحسن والحسین، ابو القاسم محمد. والا اہل بیتہ طیبین الطاہرین المعصومین المظلومین. بسم اللہ الرحمن الرحیم. خالہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم، حسین و منی و انا من الحسین. صلوات پڑھیں. عزاداران امام رضوی کالج بامبے کی تھرڈ مجلس، اسلام's ریپرزنٹیشن ان کربلا. اسلام کا کو جو پیش کیا مولا حسین نے کربلا میں، اس کے بارے میں وہ ہسٹری ہم کو معلوم ہو ہمارے یوتھ کو، کہ 61 ہجری میں جب یہ واقعہ ہوا، اس وقت اسلام کا کیا حشر تھا، کیا نقشہ بن گیا تھا اسلام کا. 50 سال کے اندر مکمل اسلام بدل گیا تھا، چینج ہو گیا تھا، اور چینج کرنے والے کا نام یزید تھا. ایسا چینج کیا تھا کہ اسلام میں خالی ایک اسکیلیٹن بچ جاتا اگر حسین اس وقت یہ سیکریفائس نہیں کرتے. کچھ نہیں باقی رہتا. کل آپ نے سنا کہ کعبہ بھی ختم ہو جاتا، کعبے کا جو تقدس ہے، جو مسلمانوں کے لیے سب سے برکت کی جگہ، سب سے محترم جگہ ہے کعبہ، کعبہ بھی ختم ہو جاتا. اسکیلیٹن رہتا، میں جیسے بار بار کہہ رہا ایک اسکیلیٹن رہتا، لیکن جو تقدس ہے، جو کعبے کا احترام ہے، جو ریسپیکٹ ہے، وہ ریسپیکٹ ختم ہو جاتی اگر مولا حسین کو یزید کعبے میں قتل کر دیتا. کعبہ ہی نہیں ہوتا پھر، کچھ نہیں رہتا، کچھ نہیں رہتا، زیرو ہو جاتا اسلام. اس زیرو ہونے سے بچایا، ختم ہونے سے پہلے کب حسین نے اپنی جان دے دی اور اسلام کو بچا لیا. ایسا بچایا، ایسا بچایا کہ اب کتنے بھی طوفان آئے، کتنے بھی بڑے بڑے حکمران کوشش کریں، اسلام کو کچھ نہیں ہوگا. اسلام باقی ہے اور باقی رہے گا، اس لیے کہ اس اسلام کی فاؤنڈیشن میں اب وہ خون حسین ملا ہوا ہے. خون حسین کی وجہ سے آج اسلام باقی ہے، ورنہ زیرو ہو جائے. تو وہ سیکریفائز ہے، اس کی میں آپ کے سامنے بتا رہا کہ یزید کر رہا کیا تھا، واٹ ہی واز ڈوئنگ، کیا کر رہا تھا، اور یزید چاہتا کیا تھا. تھرڈ مجلس ہے، آج سے اور ڈیٹیل میں جاؤں گا کہ حسین کے جو کمپینینز تھے، ان لوگوں نے کیسے کام کیا، اسی لیے ان کا اسٹیٹس آج کتنا بڑا ہے. کل بات یہاں تک پہنچی کہ خانہ کعبہ میں 8 ذی الحج کو، 60 ہجری 8th ذی الحج، امام نے حج کو عمرے میں بدلا اور حسین مکے سے نکل گئے. کیوں نکلے مکے سے؟ صرف اس لیے نکلے کہ مکہ بچ جائے، کعبہ بچ جائے، اللہ کا نام باقی رہ جائے. کئی لوگ روک رہے تھے، کئی پریشر پڑ رہا تھا حسین کے اوپر کہ آپ نہ نکلیں، آپ حج کریں. لیکن امام کا وہ سرمن آج بھی ہسٹری میں موجود، جو مکے میں حاجیوں کے درمیان حسین نے کہا کہ میں اسی لیے جا رہا کہ میرے نانا کا دین بچ جائے، میں اسی لیے جا رہا کہ احترام کعبہ بچ جائے، میں دیکھ رہا کہ یزید نے پوری ایک فوج بھیجی حاجیوں کے لباس میں، اور وہ یہ چاہتا ہے کہ جب میں طواف کروں حج کا تو اس وقت دھوکے سے مجھے قتل کر دے اور ہمیشہ ہمیشہ کے لیے یہ ختم ہو جائے کل. اس لیے کہ آپ نے دیکھا کہ یزید کو 1% بھی وہ ہمدردی نہیں تھی، کوئی ویلویشن نہیں تھا اسلام کا، وہ تو بنا ہوا تھا. اس نے مکمل طور پر اسلام کی جو واجبات ہے اس کو کھول دیا، اور کھول کے یہ کہہ رہا تھا کہ یہ میری نگاہ میں واجب نہیں ہے. آپ امیجن کریں گے آج 1400 سال کے بعد بھی کوئی عورت نماز کو لیڈ کر سکتی؟ 1400 ایئرز کے بعد بول رہا، کوئی عورت نماز کو لیڈ کر سکتی؟ کیسا بھی مسلمان ہو وہ کبھی بھی عورت کے پیچھے نماز نہیں پڑھے گا، لیڈ نہیں کر سکتی، کتنا بھی ماڈرن ہو. لیکن کوئی مسجد ایسی دنیا میں آج نہیں ہے جہاں لیڈ کرنے والی عورت ہو، کوئی ایکسپٹ نہیں کرتا. یزید نے 50 ایئرز کے اندر اپنی کنیز سے نماز پڑھوا دی تھی، اور مسلمان پیچھے نماز پڑھ رہے تھے. یہی تو سب سے بڑا المیہ ہے، یہی تو سب سے بڑا ڈیزاسٹر تھا اسلام کا، کہ ایک آدمی آگے بڑھ کے یہ نہیں بولا کہ واٹ آر یو ڈوئنگ یزید، یہ کس کی شریعت ہے، رسول نے تو ایکسپٹ نہیں. وہ بھی میں بہت احتیاط سے بولا، زیادہ ڈیٹیل میں نہیں بولا وہ عورت کون تھی، میں نے نہیں بولا، جان بوجھ کے نہیں بولا کہ وہ کس عورت سے پڑھوایا، کس حالت میں پڑھوایا. ایک ہی جملہ بولتا، حالت نجاست میں پڑھوایا. اور مسلمان اپنے آپ کو سو کروڑ مسلم جو بول رہے تھے سب خاموش بیٹھے تھے. میں یہی بول رہا کہ آج ہم کو بھی خاموش بیٹھنا نہیں ہے. کل میں نے آپ کو بولا وہ جملہ، سائلنٹ اسپیکٹیٹر بیٹھ کر، سائلنٹ رہ کر، خاموش رہ کر اسلام نہیں ہوتا. کل بی بی زہرا کے سرمن کا، خطبے کا، میں نے دربار میں جو بی بی فاطمہ نے پورے مسلمانوں کو چیلنج کیا تھا اور یہ کہا تھا کہ آج اس کی ہمت، آج اس کا جو ہمت ہو رہی ہے اس آدمی کی، میں احتیاط سے بول رہا، آپ سمجھے میرا اشارہ کدھر ہے، یہ ہمت جو اس کی ہوئی ہے وہ صرف تمہاری خاموشی کی طرف سے ہوئی، بیکاز یو پیپل وار سائلنٹ. آج ہم بھی ایگزیکٹلی وہی کر رہے ہیں، ایگزیکٹلی ہمارا بھی وہی حساب ہے، ہم بولتے ہی نہیں. ہم ایک فارم، میں بار بار ایک جملہ بول رہا کہ فارمیلٹی کا اسلام نہیں، پریکٹس کا اسلام نہیں، معرفت کا اسلام ہے. کس چیز پہ ہم آگے بڑھ کے بولتے، کوئی گناہ کر رہا آپ بولتے، کوئی حرام کر رہا میں بولتا، میں بولتے یار مجھے کیا کرنا ہے، میں تو اپنی نماز پڑھ رہا نا. یہ کربلا کا میسج نہیں. ہم کتنی، میں بہت اوپن اپنی آنکھوں سے دیکھا ہوا ہوں، کانوں سے سنا ہوا ہوں، ہر جگہ، صرف بامبے کو نہیں بول رہا. ڈپلومیسی ختم کرو یار، ڈپلومیسی کو ختم کرو. جب تک یہ ڈپلومیسی رہے گی تمہاری لائف میں، تم کبھی اسلام کی کو سپورٹ نہیں کر سکتے، اسلام کی ہیلپ نہیں کر سکتے، کربلا والوں کا ساتھ نہیں دے سکتے. یہ ختم کرو اس ڈپلومیسی کو، جو حق ہے وہ بولو، ظالم کو ظالم بولو، مظلوم کو مظلوم بولو. اگر تم مظلوم کو مظلوم نہیں بولو گے تو اس کا مطلب ہے کہ تم حسین کا ساتھ نہیں دے رہے. میں ڈپلومیسی کے ساتھ پوری زندگی گزار دیا بامبے میں، مجھے کیا کرنا ہے، جو کرتے کرنے دو ان کو، میں تو عبادت کر رہا نا، میں تو نماز پڑھ رہا نا. وہ نمازیں ایکسپٹ نہیں ہیں کہ اگر تمہارے سامنے تم بیٹھ کے دیکھ رہے کہ یہ غلط کر رہا اور تم خاموش بیٹھے ہو. کربلا کا میسج کیا ہے، اشہد انک خذقمت صلاۃ و آتیت زکاۃ و امرت بالمعروف و نہیت عن المنکر. یہ میرے جملے نہیں، عابد بلگرامی نہیں بول رہا، یہ زیارت وارثہ اور عاشورہ میں چھٹے امام نے اپنے جد کے مقصد کو پیش کیا، جد کے مشن کو پیش کیا کہ کربلا کا مشن کیا تھا حسین کا. حسین نے اپنے ہاتھ سے ول کو لکھا تھا، وصیت لکھی تھی. ابن عباس جو امام حسین سے پوچھے تھے، ابن عباس نے کہ فرزند رسول وائی آر یو گوئنگ ٹو کربلا، وائی وائی کیوں جا رہے آپ یہاں سے، مدینہ کیوں چھوڑ رہے؟ تو امام نے ریٹن ڈاکومنٹ، امام کا موجود ہے، ریٹن ول موجود ہے امام حسین کی. امام حسین نے کہا تھا میں اصلاح امت جدی کے لیے جا رہا ہوں. اصلاح، آج ہم اصلاح کرتے ہیں، اصلاح مینس امر بالمعروف، اسلام مینس نہیں انل منکر. واٹ از امر بل معروف اینڈ واٹ از نہیں انل منکر؟ امر بل معروف یعنی اچھے کام کی دعوت دینا, نہیں انل منکر یعنی برے کام سے روکنا. ہم روکتے, بندہ کوئی حجاب نہیں کرے, میوزک سنے, گناہ کرے, غیبت کرے, دھوکہ دے, وی ڈونٹ سے اینی تھنگ. بھائی ایک بھائی ایک بھائی سے نہیں ملے, ہم وی ڈونٹ سے اینی تھنگ. رشتہ داروں کے حق کو ادا نہیں کرے. افسوس سے یہ ہو گیا کہ ہمارا کلچر اتنا یزید کی طرف ملتا جا رہا, اتنے کامن ہو گیا کہ سگی اولاد بھائی بہن کا کیسا رشتہ ہے, اس سے پیارا, اس سے محبت بھرا رشتہ اسلام میں کوئی ہے؟ کوئی نہیں. میں حیرت ہو گئی مجھے, سگا بھائی سگی بہن کے جان کے دشمن. پھر اس پہ مسجد بھی ہے, مجلس میں بھی ہے, عزاداری بھی ہے, یہ کس کی سیرت ہے؟ یزید یہ چاہتا تھا, حسین اس کو ختم کر رہے تھے. سگا بھائی سگی بہن, اب وہ بھی بہنیں, وہ بھی بھائی, وہ بھی رشتہ دار یتیم ہے, یتیم کے ساتھ تم ایسا سلوک کرتے, پھر تم میں اور یزیدیت میں کیا فرق ہے؟ افسوس نہیں ہے دوستو, شوہر بیوی پہ ظلم کر رہا ہے اس لیے کہ لڑکی کا باپ نہیں ہے, کوئی بولنے والا نہیں ہے, کوئی فائٹ کرنے والا نہیں ہے اس کا, اس کے کیس کو کوئی بولنے پریزنٹ کرنے والا نہیں ہے. آرام سے ہم فیملی لائف, فیملی ڈسپیوٹ, آرام سے شوہر بیوی کے اوپر ظلم کر رہا. یہ اسلام ہے, یہ حسینیت ہے, یہ چینج لاؤ اپنے آپ میں. چیک یور سیلف, وقت آئے گا تو تباہ ہو جاؤ گے, تباہ ہو جاؤ گے. میں نے چھیڑا ہے آج بات, خالی ڈیٹیل میں جاؤں گا. کھلم کھلا ظلم, ناراضگی شوہر بیوی پہ کر رہا, ہاتھ اٹھا رہا. یار امیجن کرو, تم عزادار ہو, تم حسینی ہو, تم امام علی کے شیعہ ہو, ہاتھ اٹھاتے؟ کیوں اٹھا رہے ہاتھ؟ اس کا کوئی بولنے والا نہیں. ایک چیز یاد رکھو, اگر تم نے بیوی کے اوپر ظلم کیا, بیوی کے اوپر ظلم کیا, کسی کے اوپر بھی, اور وہ مجبور ہے, ایسا مجبور ہے کہ اس کا کوئی نہیں ہے, اور تم نے ظلم کیا, اللہ کا رسول بولتے کہ جس کا کوئی نہیں رہتا اس کی طرف سے روز محشر ڈے آف ججمنٹ میں میں اس کا وکیل بنوں گا, وکیل بنوں گا اور اللہ کے سامنے اس کے کیس کو لڑوں گا. سمجھ میں آئی بات؟ اگر رسول لڑے, رسول ہمارے اگینسٹ میں اللہ کے سامنے کیس کو پٹ اپ کرے, تو آپ امیجن کرو کہ ہماری شفاعت ہوگی, یہ نمازیں بچائیں گی, یہ روزے بچائیں گے, یہ حج بچائے گا. کیسے بچائے گا؟ جب رسول ہی راضی نہیں تو نماز کیسے ایکسپٹ ہوگی, ہماری عبادت کیسے ایکسپٹ ہوگی؟ دیکھیے اسلام ایک پیکیج کا نام ہے, میں فرسٹ ڈے سے بول رہا ہوں, ٹوٹل پیکیج کا نام اسلام ہے. میں پوری عبادت کر رہا ہوں, میرے اخلاق اچھے نہ ہو, یزید کے اخلاق ہو, میں بڑی نیکی کر رہا, بڑے ڈونیشنز دے رہا, لیکن میرا حال یہ ہے کہ گھر میں میں گھسوں, میں کسی کا مال لے کے کسی کو ڈونیشن دے سکتا؟ یہ کون سا اسلام ہے بابا, کون سا اسلام ہے؟ تو یہ چیزیں چیک کرو. ظلم تو آپ ایک چونٹی کے اوپر نہیں کر سکتے, اینڈ کے اوپر. ظلم مسکیٹو پہ نہیں کر سکتے, جو آپ ایسا کر کے مارتے اس کو, اس پہ بھی ظلم نہیں. ظلم کیا ہے؟ مثال کے طور پر مسکیٹو آیا آپ کے سامنے, آپ کے ہاتھ میں گلاس ہے گرم, مثال دے رہا, گرم پانی آپ ڈال دیے, چونٹیاں بیٹھی ہوئی ہیں, اینٹس بیٹھے ہوئے, آپ ان کو اوپر گرم پانی ڈال دیا یا آگ لگا دی, حرام ہے, ٹوٹل حرام ہے. تم کو جواب دینا پڑے گا اللہ کو. تو یزید یہ ساری چیزوں کو امپلیمنٹ کر رہا تھا, اور امام حسین نے ان چیزوں سے روکا اور بتایا, خود پریکٹیکلی بتایا کہ بھائی بہن کی محبت کیسی ہوتی, ایک ہسبینڈ اور ایک وائف کی محبت کیسی ہوتی, یتیموں کے ساتھ کیا سلوک کرنا, یہ حسین کا پیغام ہے. یزید کا پیغام کیا ہے؟ इस्लाम में जो अच्छी चीज है उसको खत्म करो। आप सोचो, कल मैंने कहा तो लोगों को यकीन नहीं आया मजलिस के बाद। कल मैंने कहा था कि वो ड्रिंक कर रहा था, हाथ में पैक होता था वाइन का और वो पीता था, तो लोगों ने कहा कि नहीं, कुछ लोगों ने कहा कि हिस्ट्री में तो नहीं है। मैंने कहा ये यजीद की हिस्ट्री है ना। मैं क्या बोल गया यार, ये हिस्ट्री यजीद ने लिखवाई ना, उसकी औलाद ने लिखवाई ना, इसीलिए नहीं है। यजीद को तुम सपोर्ट कर रहे। एक चीज याद करो, जब बात आई है तो सुन लो, जो भी यजीद को सपोर्ट करेगा, प्लीज गौर से सुनना, जो भी यजीद को सपोर्ट करेगा वो यजीद के साथ उसका शुमार होगा। मैं एक बात रोक के और बोलता, दुनिया में वो जलील होगा। आप नहीं समझे, एक इसी बॉम्बे का बहुत बड़ा सूरमा समझता था अपने आप को। खामोशी से तो मत सुनो यार। इसी बॉम्बे का बहुत बड़ा आलिम समझता था अपने आप को। एक चीज याद रखो, कुरान माइनस अहले बैत कुछ नहीं है। इन्नी तारिकुम फीकुम सखलैन है, किताब अल्लाह है, इतरती अहले बैत। ये मैं नहीं बोल रहा, अल्लाह का रसूल बोल रहा। अपने आप को कुरान के हाफिज अगर तुम समझ रहे, तुम्हारे समझने से कुरान का कुछ नहीं होता। वो अंधे हैं जो कुरान पढ़ के भी नहीं समझ रहे। अंधे हैं वो कि जो कुरान पढ़ के भी नहीं समझे कि कुरान क्या है। इतना अपने आप को सूरमा समझता था कि सबसे बड़ा कुरान का हाफिज मैं हूं। बड़े बड़े डिबेट्स कर रहा जो सब फेक थे, करने के बाद जुर्रत इतनी बड़ी, हिम्मत इतनी बड़ी, ये समझने लगा कि जैसे यजीद उस वक्त समझ रहा था कि मुझे कोई टोकने वाला नहीं, मुझे कोई रोकने वाला नहीं, मेरे पास दौलत, मैं जो चाहे करूंगा, हलाल को हराम, हराम को हलाल करूंगा। तो इसने सीरत यजीद पे चल के वो काम किया कि उसने कहा यजीद भी रहमतुल्लाह अलैह है। बोला मैं नाम तो नहीं ले रहा, अब समझो जो चाहे, मैं अपने अल्फाज का जिम्मेदार। बड़ी तारीफ की, हंगामा मचा पूरी दुनिया में, जलील और रुसवा होने लगा, कहीं जा नहीं सक रहा था। अरे यार, घर से निकल नहीं सक रहा था। हाफिज साहब का यह हाल हुआ, हाफिज साहब का यह हाल हुआ कि कहीं किसी शहर में जा रहे, पहले से अनाउंसमेंट हुआ गई अंकल आने वाले, तो बैन हो गए थे। नहीं तो नतीजा क्या हुआ, अल्लाह ने ऐसा जलील किया जैसे यजीद को किया है कि थोड़े दिन के बाद ऐसा जाल में फंसा कि जिस मुल्क का है वहां आ नहीं सक रहा। हजारों केसेस में फंस गया। याद रखो, अल्लाह की लाठी में आवाज नहीं है। दूसरी चीज ये, प्लीज मेरे जुमले गौर से सुनना, दूसरी चीज ये, अल्लाह अपने गुनाहगार को माफ कर सकता, हुसैन के गुनाहगार को नहीं। پاس وقت کم ہے، وقت کم ہے میرے پاس، حسین کے گناہگار کو اللہ کبھی نہیں معاف کرتا، اللہ ہر چیز برداشت کرتا، فرعون کو برداشت کر لیا، 1000 سال حکومت دے دی، 1000 سال نمرود کو دی، لیکن یزید کو کتنی دی؟ 4 سال. ایسا میں ان مجالس میں یزید کی موت بھی پڑھوں گا کہ یزید واصل جنم ہوا کیسے، وہ روایت بھی پڑھوں گا کہ یزید کو اللہ نے ڈھیل دے کے پکڑا کیسے، ایسا ذلیل ہوا نا کہ ہمیشہ. اب میں آپ سے پوچھتا کہ یہ نام یزید کا نام سب کو معلوم ہے نا، یہ یزید تھا، کوئی رکھتا نام؟ کیوں نہیں رکھتا بھائی؟ دشمن سے دشمن بھی ہوگا، نام نہیں رکھیں گے، ان کو بولو رکھو، ڈرتے ہیں کہ وہ صفات نہ آ جائیں. نہیں ارے بابا تم حسین کو تو نہیں مانتے، رکھو نام، ڈرتے ہیں کہ میرا بیٹا وہ نہ بن جائے. اس انکل کو بڑی محبت تھی، کہا کچھ نہیں، دو شہزادوں کی لڑائی، اب روک کے بولتا، بڑی محبت، کیسے ذلیل ہوئے، آج کتنے سال ہو گئے، صورت نہیں دیکھ سک رہے، اپنے ملک کی پیسہ ہے لیکن پیسہ یزید کے پاس بھی تھا، سب موجود ہے لیکن اس کے باوجود اللہ نہیں چاہے تو کوئی آ سکتا. اب میں ان سے سوال کرتا، میری مجلس تو اہل بیت زینبیہ پہ لائف جاری اور اہل بیت ٹی وی پہ جاری، لندن سے سب سن رہے، ہر مذہب و ملت کا بندہ سن رہے نا. اب میں ان سے پوچھتا کہ یزید کو یہ بڑی محبت ہے نا ان کو یزید سے، کہ نہیں کچھ نہیں، رحمت اللہ بڑے رحمت ہے ان کے اوپر، انہوں نے نہیں کیا، ان کی فوج نے کر دیا. پرانا ٹیپ ہے یہ، پرانا ٹیپ ہے کہ ساتھیوں نے کر دیا یزید کو بچانے کی کوشش. ٹھیک ہے، اب میں آپ سے پوچھتا بالکل مکمل دلیل، مکمل وٹنس کے ساتھ کہ کیا چیز تھا یزید. یزید جب واصل جہنم ہوا تو اس کے دو بیٹے تھے، ایک خالد نام تھا، ایک معاویہ ابن یزید نام تھا، دو بیٹے تھے. نام پہ مت جائیں، ہم کو جھگڑا نام سے نہیں ہے. خالد چھوٹا بیٹا تھا، معاویہ ابن یزید بڑا بیٹا تھا. معاویہ ابن یزید کو جاب آفر ہوئی، میں تو جاب ہی بولوں گا، خلافت آفر ہوئی کہ یزید واصل جنم ہو گیا، اب آپ ان کے بیٹے ہیں، آپ اس خلافت کو ایکسپٹ کرو. تاریخ میں وہ اس کا خطبہ، اس کا سرمن، اس کا سٹیٹمنٹ آج بھی موجود ہے. اس نے سیریا کی جو جامع مسجد ہے، اس جامع مسجد کے ممبر پہ گئے. غور سے سنو، آج ان کا جواب ہے یہ صاحب کا، کہ جو بول رہے تھے کہ کچھ نہیں ہوا، اس نے وہ ظلم نہیں کیا، تو جو باتیں کی تھی نا، تو ان کا جواب ہے کیا کیا ان کا، اس کا بیٹا معاویہ ابن یزید، نام پہ مت جائے، معاویہ ابن یزید دمشق کے سیریا کے جامع مسجد میں جا کر اس نے خطبہ دیا، سٹیٹمنٹ دیا، سرمن تھا. کیا کہا؟ جا کے پورے سیریانز، پورے واسرائز بیٹھے ہوئے، سب بیٹھے ہوئے، خاندان بنی امیہ کا سب بیٹھا ہوا، کہا مجھے یہ تخت نہیں چاہیے، مجھے یہ کرسی نہیں چاہیے، اس لیے کہ اس کرسی پر، اس خلافت کی کرسی کے اوپر یہ میرے باپ نے اور میرے دادا نے غصب کیا تھا، یہ ان کا حق نہیں تھا، حق علی کا تھا اور حسین کا تھا. اس کے بعد بولتا ہے کہ اس کرسی سے خون حسین کی بواری، مجھے وہ کرسی نہیں چاہیے. میں یہ پوچھتا کہ یزید کا بیٹا کلوز تھا یا تم کلوز ہو یزید سے؟ یزید کے بیٹے کو زیادہ معلوم تھا کہ باپ کون ہے یا تم کو معلوم ہے؟ تم کو کیا معلوم، تم 1400 سال کے بعد پیدا ہوئے، खाली किसी को खुश करने के लिए। अरे यार ये असल जुमला था, ये असल जुमला था, किसी को खुश करने जो इनके गॉडफादर है, जिनके भरोसे पे ये बोल रहे थे। इनकी तो कोई जबानी नहीं, हमेशा याद रखो जो यजीद का साथ देगा उसकी जबान नहीं होती, बोल ही नहीं सकता, गूंगा हो जाता, बहरा हो जाता, अंधा हो जाता। चल बात पढ़े मोहम्मद वाला। बस बस मेरे पास वक्त कम है प्लीज। तो जो आज भी लोग हैं यजीद के चाहने वाले से सो कॉल्ड, लेकिन वो भी डरते, अब तो सब डर गए कि अब तो नाम ही मत रो इसका। अगर इतनी हिम्मत है ना, रोज तस्बीह पढ़ो नाम की, मालूम होगा कि जो आरा रेस को भी रुक जाएगा। उसके बरक्स पढ़ो हुसैन की तस्बीह, क्या हुसैन देता क्या है। तो आज भी लोग हैं फेवर में, लेकिन इनको यह नहीं मालूम कि यजीद दोस्तों इतने सौ साल के बाद भी कोई आदमी नाम नहीं रखता। हैरत यह है कि नस्ले यजीद, जनरेशन ऑफ यजीद आज भी बाकी है। हैरत मत करो, यजीद का जनरेशन, उसकी नस्ल आज भी बाकी है। दलील ज़ियारत आशूरा, दलील ज़ियारत आशूरा, ज़ियारत आशूरा में मैं एहतियात से बड़ा नाम नहीं लूंगा, आप समझो इला योमिल खयामा है। अब क्लियर बात हुई, इला योमिल खयामा है ज़ियारत आशूरा में, तीन लोगों की, तीन लोगों के ऊपर इला योमिल खयामा, खयामत तक इन पे जो भी है फुरुए दीन में है। बहरहाल वो तो इसका मतलब है तो बोलते क्यों नहीं कि मैं यजीद की नस्ल से हूं। ये वही लोग हैं कि जिन्होंने रसूल को अबतर कहा था, ये वही लोग हैं, वही नस्ल है आप जानते, जिन्होंने रसूल को अबतर कहा था। इनकी नस्ल खत्म हुई, नस्ले यजीद से कोई है भी तो ये नहीं बोलता कि मैं यजीद का नस्ल से हूं। उसके बरक्स आज हुसैन की नस्ल से जितने हैं रास्तों पे निकलते, फखर करते, ऐलान करते कि हम हुसैनी हैं। ये फर्क है, ये फर्क है हुसैनी और यजीद में, कि यजीद ने वो काम किया तो हुआ क्या। मेरा वक्त इतनी तेजी से रिजी कॉलेज में निकलता है, 35 मिनट की मजलिस होगी, अब 25 मिनट रह गए खाली। तो मौला हुसैन निकले मक्के से, जब मक्के से निकले तो हुसैन ने हालात इतने पूरे इराक के, सीरिया के, सऊदीया के इतने तबाह तबाह हो गए थे, उसको कंट्रोल नहीं कर सक रहा था यजीद। इधर कूफे में 10,000, बास रिवायतों में 20,000 है। लेटर्स मौला हुसैन के पास आए कि आप आए कूफा, हम आपको इनवाइट कर रहे हैं। तो इमाम हुसैन ने जनाब मुस्लिम इब्ने अखील को अपना एनवॉय बनाया और अपना सफीर बनाया, सफीर बना के कूफे वालों को एक लेटर लिखा कि मैं, आप देखो स्टेटस क्या जनाब मुस्लिम का, लिखा कि मैं अपना सफीर, अपना एम्बेसिडर मैं भेज रहा मुस्लिम इब्ने अखील इब्ने अबू तालिब को। अब इनका स्टेटस देखो, खाली स्टेटस देखो, हुसैन की निगाह में मुस्लिम का स्टेटस क्या था। कहा कि मुस्लिम के हाथ पे मेरी बायत करो, मुस्लिम के हाथ पे बायत करना ऐसा है जैसे तुमने मेरे हाथ पे बायत की। ये स्टेटस है मुस्लिम का, लेटर दिया भेजा, कूफा मुस्लिम पहुंचे, हालात हालात में बता रहा, पूरी वो हिस्ट्री बता रहा। पहुंचे, जब वहां पहुंचे तो 20,000 की भी रिवायत है, सब लोगों ने आके जना मुस्लिम के हाथ पे बायत की। और वहीं पर कूफे में उस वक्त शिमिर भी है, हुरमुला भी है, उमर साद भी है, खूली, जितने जालिमिन सब वहीं के रहने वाले। और इब्ने ज़ियाद कूफे का गवर्नर नहीं, उस वक्त इब्ने ज़ियाद बसरे का गवर्नर है, कूफा और बसरा काफी डिस्टेंस है, लेकिन वो बसरे का गवर्नर था इब्ने ज़ियाद। यहां जो गवर्नर था वो थोड़ा वीक था, तो वो खामोश बैठा। तो ये शिमर उमर साथ इन लोगों ने क्या किया, यजीद को एक खत लिखा, यजीद के पास, अब गौर से सुनना, हिस्ट्री बोल रहा, यजीद के पास लेटर भेजा कि कूफे का गवर्नर वीक है और यहां पे हुसैन आने वाले हैं, कूफे के जितने शिया हैं वो लोग हुसैन की बैत करेंगे, इराक तेरे हाथ से निकल जाएगा, तू जल्द से जल्द इस गवर्नर को बदल और कोई जालिम तरीन आदमी को भेज गवर्नर बनाकर, वरना इराक तेरे हाथ से स्लिप हो जाएगा, इराक में तेरी कोई बैत नहीं होगी अगर हुसैन इराक आ गए। और इधर मौला हुसैन मक्के से चले 8 ज़िलिज को, जब चल रहे थे इधर यजीद के पास, अब गौर से सुनो, यजीद के पास कूफियों का लेटर आया, जैसी कूफियों का लेटर आया, उस वक्त यजीद जब हाकिम बना तो इसकी मां ने और इसके मामू, ये लोग सब उस जजीरे से ये वापस आ गए थे सीरिया, इसलिए कि यजीद का बाप तो नहीं था, तो इसकी मां भी आ गई थी जो उसकी वाइफ थी, और उसके कजन सब क्रिश्चियन है, ईसाई लोग सब आ गए, और ये लोग एडवाइजर बन गए थे यजीद के। आप इमेजिन करो 50 साल में इस्लाम किस स्टेज पे आ गया कि रसूल का जो जाहिरी सो कॉल्ड सक्सेसर बोलता था उसके एडवाइजर्स कौन थे, नॉन मुस्लिम्स थे, तो ये लोग बैठ के एडवाइस कर रहे थे। जब लेटर आया तो इसका एक कजन था ईसाई, उसने यजीद से कहा कि तेरी हुकूमत में जो सबसे ज्यादा जालिम है उसको फौरन गवर्नर बना के भेज दे कूफा। आपने गौर की एक बात, इस्लाम किससे एडवाइस ले रहा, आज एग्जैक्टली वही हो गया। आज भी सो कॉल्ड जो मुस्लिम कंट्री है, जो अपने आप को कहते हैं कि मैं मक्का मदीने का रहबर हूं, एडवाइस किससे है, वही चीज जो यजीद ने की थी 1400 साल के बाद हिस्ट्री रिपीट हो रही कि इनके एडवाइजर्स कौन हैं और यजीद का एडवाइजर कौन था। यजीद ने क्या किया, एक लेटर लिखा इब्ने ज़ियाद को बसरा, लेटर लिखा कि उसके जुमले सुनो लेटर के, तू बसरे से अगर तेरे पास पर है, उस जमाने में प्लेन तो नहीं था ना, पर है, विंग्स है, तो उड़ के चला जा, उड़ के चला जा, इतनी तेज जा और जाकर कूफे के गवर्नर को खत्म कर, खत्म करके वहां की हुकूमत संभाल और जितने शिया ने हैदर करार है इनको गिरफ्तार कर, खत्म कर, जितना जुल्म कर सकता है कर, मेरी पूरी इजाजत है तुझे। इब्ने ज़ियाद को खत मिला यजीद का, इसने आके बसरे की जामा मस्जिद में ऐलान किया कि मैं बस कूफा जा रहा और मैं अपने भाई को अपनी जगह पे बिठा के जा रहा। अगर कहता है पूरे बसरे में, अगर तुम लोगों ने कू किया, तुम लोग मेरे भाई के खिलाफ जाएंगे, तो तुम जानते हो कि मैं कितना जालिम हूं। जालिम खुद अपने मुंह से बोल रहा मैं जालिम हूं। यह फर्क है दोस्तों, यह इस्लाम था, यह इस्लाम था उस वक्त। और अगर सब लोग इताअत में रहना मेरे भाई की, मैं जा रहा काम से कूफा, आई कम बैक, वो तेजी से, अब मेरी तरफ देखते रहे, बहुत इंपॉर्टेंट मैसेज आ रहा, तेजी से वो कूफे की तरफ चला बसरे से, पूरा 50,000 को लेके, 50 की छोटी सी फौज को लेके इब्ने ज़ियाद तेजी से बसरे से कूफे की तरफ आ रहा। जनाबे मुस्लिम कूफा आ गए, जनाबे मुस्लिम कूफा आ गए और जनाब मुस्लिम अपने घर पे ये ठहरे हुए थे, जनाबे हानी इब्ने उरवा के घर पे। हानी इब्ने उरवा जो आज भी हम कूफा जाते हैं मस्जिद कूफा में, तो अल्लाह हमको ज़ियारत नसीब करे, जनाबे मुस्लिम के बिल्कुल बाजू एक बहुत बड़ा रोजा बना है जनाबे हानी इब्ने उरवा का। ये इंतहाई सीनियर सिटीजन थे और इमाम अली के चाहने वाले, मौला हुसैन के चाहने वाले। इन्होंने लेटर भेजा था कि मौला हुसैन को कि आप कूफा आइए, यजीद के हम यजीद को हम एक्सेप्ट नहीं करते, आप आइए। तो हानी इब्ने उरवा के घर में जनाब मुस्लिम ठहरे हुए थे, 20,000 आदमियों ने मुस्लिम के हाथ पे बैयत की, 20,000। इधर सब कूफे में लोग शिया जितने हैं क्या कर रहे थे, इंतजार कर रहे थे मौला हुसैन का, क्या मौला हुसैन आने वाले हैं। प्लीज 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 गौर से सुना, इंपॉर्टेंट मैसेज आ रहा। 20,000 से ज्यादा लोग कूफे के अंदर, दरवाजा जो तो कूफे का एंट्रेंस, वहां पे रोज इंतजार करते थे कि शायद हुसैन आ जाए, शायद हुसैन आ जाए। इधर इब्ने ज़ियाद 50 आदमियों के साथ बसरे से कूफे की तरफ चला, और जब पहुंचा कूफा तो शाम का वक्त था, इन्हें मगरिब से पहले अंधेरा हो रहा था, और उस वक्त कूफे में डेजर्ट स्ट्रोम आया था। अरब में डेजर्ट स्ट्रोम आते कैसे, इतनी हवा चलती कि रेत जो है डेजर्ट में जो रेत है वो उड़ती, जब वो उड़ती तो विजिबिलिटी बिल्कुल खत्म हो जाती है, टोटल खत्म। जैसा नॉर्थ इंडिया में फॉग होती विंटर में, कि सुबह में 8 बजे तक फॉग रहती, विजिबिलिटी 5 मीटर की विजिबिलिटी खत्म हो जाती, उसी तरह अरब में आज भी डेजर्ट स्टॉर्म्स आते जबरदस्त, दो दो दिन चलता, फ्लाइट्स कैंसिल होते, फ्लाइट्स डाइवर्ट होते, और चलने का विजिबिलिटी बिल्कुल खत्म होती। तो डेजर्ट स्टॉर्म आया हुआ था, इब्ने ज़ियाद कूफे के दरवाजे के पास पहुंच रहा, बस जबरदस्त डेजर्ट स्टॉर्म आया, मगरिब का वक्त, अंधेरा। इसने क्या किया, अरब क्या करता, सर पे वो गतरा डालता, समझ रहे ना, वो पेन के सर पे ऐसा गतरा डालता। जैसे ही डेजर्ट स्टॉर्म आया, उसने अपने मुंह पे कपड़े को लपेट लिया, कपड़े को ऐसा लपेट लिया, सिर्फ आंखें दिख रहे, और उसके साथी लोग पहुंचे कूफे के दरवाजे के पास। ये शिया, प्लीज गौर से सुनो, शिया जितने हैं जो इमाम हुसैन का इंतजार कर रहे, कूफे में मौला हुसैन आने वाले, लेटर दिखाए, ये लोग सब इंतजार कर रहे हैं मौला हुसैन का। जैसे ही इब्ने ज़ियाद का ये छोटा सा कारवान कूफे के दरवाजे में पहुंचा, ये शिया समझे कि ये मौला हुसैन आ गए, सब लब्बाई क्या हुसैन, लब्बाई क्या हुसैन, लब्बाई क्या हुसैन, लब्बाई क्या हुसैन। इब्ने ज़ियाद ऐसा देख रहा, अच्छा ये भी शिया है, इसके साथ भी ये भी, एक दूसरे को देख रहा, कुछ नहीं बोलता, पूरा मजमा वाला 20,000 का लब्बाई क्या हुसैन कह रहा कि मौला हम हाजिर है, मौला हम हाजिर है। इब्ने ज़ियाद, अब मैं बात को एक मिनट के लिए यहां रोकता, एग्जैक्टली यही चीज आज हमारे पास है। ये 20,000 लोगों का कोई गुनाह था, मारिफत नहीं थी इमाम की, इल्म नहीं था इमाम के बारे में, नॉलेज नहीं थी इमाम के बारे में, तो इब्ने ज़ियाद को हुसैन समझे थोड़ी देर के लिए। एग्जैक्टली आज हमारा भी वही हिसाब है, हम भी इमाम का इंतजार कर रहे कि मौला आएंगे, मौला आएंगे। इमाम आने से पहले, जुहूर इमाम से पहले, रिवायतों में है कि 2 या 3 झूठे इमाम आएंगे, तो शिया का इम्तिहान होगा। मेरी टॉपिक इमाम जमाना नहीं है, वरना मैं बताता डिटेल में कि हर किताब में, हर रिवायत में मिलेगा कि जुहूर इमाम से पहले 2 या 3 झूठे इमाम आएंगे, क्लेम करेंगे कि मैं इमाम हूं, और आज आपके सामने है, एक तो आ गया, मैं नहीं जाना चाहता डिटेल में, एक तो आ गया, उसके मानने वाले आज भी है, तो नॉलेज नहीं होने की वजह से यह प्रॉब्लम है। इसीलिए रसूल ने कहा, मन माता वलम या रफ इमामा जमाने ही माता मीता तक जाहलिया, के जो मर जाए और अपने इमाम की मारिफत को हासिल नहीं करे वो जहालत और कुफर की मौत मरेगा। इसीलिए कहा कि 24 घंटे में एक दफा अपने इमाम के बारे में सोचो, जस्ट यू मानो कि तुम्हारा इमाम है कहां, कैसा है, क्या हिस्ट्री है, क्या तारीख है। बहरहाल कोशिश करो कि इमाम के बारे में जानने की, इसलिए कि मेरी टॉपिक नहीं है, मैं टॉपिक से हट रहा, मैं आगे बढ़ रहा। 20,000 आदमी इब्ने ज़ियाद को घेर के लेके चले, लब्बाई क्या हुसैन, लब्बाई क्या, ये जालिम कुछ। अब सुनो असल चीज, लेकिन पहचाना इन्होंने कि ये हुसैन नहीं है। जब वो दारुल खिलाफा जो गवर्नर हाउस था उसका दरवाजा बंद था, इब्ने ज़ियाद घोड़े से उतरा, उतर कर उसने अपने ये लेफ्ट लेग को दरवाजे पे ऐसा मारा, जैसे ही मारा पूरा मजमा पुकारा ये हुसैन नहीं है। पूरा मजमा पुकारा, मेरे पास टाइम प्लीज नहीं, 10 बजे, पूरा मजमा पुकारा कि ये हुसैन नहीं है। एक एक्शन से मालूम हो गया कि इमाम कौन होता, जालिम कौन होता, एक एक्शन से। तो हम भी आज बॉम्बे में अगर लाइफ गुजारो तो एक लाइन को डिवाइड करके गुजारो कि आप मुसलमान और है, हुसैनी और है। हमको बताना है दुनिया को, अपने कैरेक्टर से बताना, अखलाक से बताना, सॉफ्ट स्पोकन बनो हुसैन जैसे थे, जबान खोलो तो मिठास पैदा हो, स्वीटनेस आए। या हुसैन जब जबान से लेते हो, या अली जब जबान पे लेते हो, तो मिठास इतनी आनी चाहिए कि सामने वाले के दिल में ख्वाहिश हो कि मैं इससे मुलाकात करूं, इससे बात करूं। अखलाक से बचो, बात को मैं रोक रहा हूं यहां पर। तो एक एक्शन से उसने लात मारा दरवाजे को, सबने कहा नहीं, ये हुसैन नहीं हो सकते, हुसैन के अखलाक ऐसे नहीं, ये मेरे मौला का किरदार है, ये मेरे मौला का नाम है, ये मेरे मौला की जिंदगी है। सब पल ये अंदर गया, अंदर जाके वो जो पहले गवर्नर था उसे कहा बाबा यू आर सस्पेंडेड नाउ, गवर्नरशिप मुझे दे दे। सबसे पहले ये बता पैसा कितना है। लुटेरे, नाम के लुटेरे, इसके वो आएंगा तो बताऊं, इसलिए कि इनके पास कोई टारगेट नहीं है ना, देने वाला कोई है नहीं ना, लूटना इनका पेशा है। और हम जानते हैं कि हम उसके मानने वाले हैं कि वो गैर हिसाब अता करता है, छप्पड़ फाड़ के देता है, एक रोटी पे ऊंटों की खतार देता है। तो हमको लूटने की जरूरत नहीं, हमको भरोसा अली और औलादे अली पे करने की। बेटा बस 15 मिनट रह गए मसाहब बेस में, तो ये अंदर गया, बात को मैं यहां रोक रहा, कल इसको यहीं से कंटिन्यू करूंगा, कल यहीं से कि वो अंदर गया इब्ने ज़ियाद हुकूमत को संभालने के लिए, बात को मैं यहां रोक रहा, कल यहीं से कंटिन्यू करूंगा। एक ख्वाहिश करता आज, दुआ का भी प्रेशर है, एक तोहफा देके जाता, आखिरी तोहफा। वो क्या तोहफा? कि 9 मुहर्रम से, इसलिए बोल दे रहा अभी से तैयारी कर सकते, अभी से कल से शुरू कर सकते आप, 9 मुहर्रम से 40 तक एक ऐसी ज्यारत है, ऐसी ये ज्यारत है कि जिसके पढ़ने से आज के जमाने में, आज के 21st सेंचुरी में 1439 हिजरी का ये मुहर्रम का तोहफा, कोशिश ये करो पढ़ने से, इसलिए जरूरी है कि आजकल जो दुनिया के ये हालात हैं, इन हालात में अपने आप को प्रोटेक्ट करने के लिए हर चीज की दवा, स्टूडेंट्स एग्जाम्स के लिए मेमोरी शार्प होने के लिए, हस्बैंड एंड वाइफ में मोहब्बत के लिए, मदर इन लॉ डॉटर इन लॉ में मदर मोहब्बत के लिए, झगड़े से बचने के लिए, रिस्क में इजाफे के लिए, रुकावटों की दूरी के लिए, जितने ऑब्स्टिकल्स हैं उससे बचने के लिए, वॉक थ्रू होने के लिए, सुकून पाने के लिए, पीस होने के लिए, स्ट्रेस से बचने के लिए, मैं क्या करूं 70 फजीलतें बताई, ये फायदा आप ट्राई करके देखना। लास्ट ईयर मैंने अमेरिका में बताया था, आप यकीन करो जो वहां के हालात बदले, लोगों के बदले, अमेरिका के नहीं बदले हैं, नहीं बदले हैं, लोगों के मोमिनीन के हालात बदले। हाँ, मोमिनीन कैसे हालात बदले, माशाल्लाह माशाल्लाह। इसलिए कि मैं थोड़ी बोल रहा, मैं तो एक मैसेंजर हूं, मैं तो उस इमाम के चीज बता रहा जो मेरे मौला की गैबत है इमाम में, ये हायर ओकल्टेशन में सबसे ज्यादा रिकमेंडेड जो ज्यारत है। कि इसमें और फायदा ये है कि अगर तुम 9 मुहर्रम की रात से पढ़ो, मैं सिर्फ ज्यारत बताऊंगा, इसकी डिटेल कल बताऊंगा, टाइम निकल गया, सिर्फ 10 मिनट रह गए मसाहिब बाकी, असल मसाहिब 9 मुहर्रम से 40 तक पढ़ना। और इसमें और फायदा बताऊं, ये ज्यारत हदिया करो मौला अब्बास को, और ये बोलो कि मुझे 40 की ज्यारत नसीब हो। कितनी बड़ी बात है, कितनी बड़ी बात है। जाते हो 40 की ज्यारत? पूरे जाना चाहते जितने बैठे हो, जो जो सुन रहा, इंशाल्लाह इंशाल्लाह आप सबको ज्यारत नसीब करे। तो ये ज्यारत पढ़ के मौला अब्बास को हदिया करके बोलो, मैं ये ज्यारत आपको गिफ्ट कर रहा, आप मुझे अपने भाई की ज्यारत अपनी ज्यारत कराना। करके देख लो यार, करके देखो क्या पढ़ना है। अब कल सुनना, आज नहीं बोलता, रात भर सोचो, कल मालूम भी तो हो, कल इसी उसमें तो आ ही जाएंगे ना। बस मेरे पास वक्त निकल गया। इब्ने ज़ियाद ज़ालिम पैलेस में, गवर्नर हाउस में एंटर हो गया, یزید وہیں بیٹھا ہوا ہے اور حالات کوفے کے بدلتے گئے بدلتے گئے بدلتے گئے بدلتے گئے. اس کے بعد کوفے کا حسین کا سفیر, حسین کا بھائی مسلم ابن عقیل, یہ کربلا کا پہلا شہید ہے. یہ وہ شہید ہے کہ جس نے اکیلے جنگ کی, کل بتاؤں گا ان کی جنگ, بالکل 28 ایئرس کے تھے جناب مسلم, لیکن اتنے حسین تھے. آپ کے بارے میں یہ ہے کہ جو آپ کا یہ حصہ تھا سر سے لے کے سینے تک, شبی تھے رسول اللہ کی, خاندان اہل بیت میں دو شبی ہوئے رسول کے, ایک مسلم ابن عقیل, ایک شہزادے علی اکبر. تو جب بھی جب جناب مسلم مدینے میں چلتے تھے تو لوگ بازار میں کھڑے ہو جاتے, پرانے لوگ کہتے کہ ایسا لگ رہا کہ رسول کی جوانی جاری. آپ کا یہ حصہ بالکل چہرہ اللہ کے رسول کا جیسا شہزادے علی اکبر تھے, اور آپ کی آواز میرے مولا کی آواز تھی امام علی کی. جب بات کرتے تھے تو ایسے معلوم ہوتا تھا کہ جیسے علی بات کر رہے. دو صفت تھی جناب مسلم کی. امام حسین نے آپ کو سفیر بنا کے اس لیے بھی بھیجا کہ یہ بتانا چاہا کوفیوں کو, اس لیے کہ کوفے میں امام علی نے حکومت کی ہے, 4.5 سال مولا کی حکومت ہے, تو یہ بتانا چاہتے تھے کہ دیکھو اب تک ہمارے پاس ایک اور علی باقی ہے اور رسول کی شکل تھی. اور تیسری چیز جناب مسلم میں ہی کمال تھا, جیسے جناب عقیل آپ کے بابا پورے ٹرائب سے واقف تھے, عرب کے ساری ٹرائب سے واقف تھے, اسی طرح یہ ان کو وراثت میں ملی تھی یہ چیز, آپ بھی پورے ٹرائب سے واقف تھے. تم جناب مسلم کو اس لیے بھیجا, کل انشاءاللہ واقعات میں بتاؤں گا آپ کو, آپ جب لوگ آگے آپ کے ہاتھ میں بیعت کرتے تھے تو آپ چیک کرتے تھے کہ کس ٹرائب کا ہے, یہ بہادر ٹرائب ہے یا بزدل ٹرائب ہے. تو یہ چیک کر, اس لیے کہ آپ ڈرتے تھے کہ میرا آقا حسین آ جائے اور یہ لوگ وقت پڑے گے تو ساتھ چھوڑ دیں گے. تو جناب مسلم میں تین صفات تھی, رسول کی شکل تھی, علی کی آواز تھی, اور نسلوں سے واقف تھے. جیسے آپ کے بابا جناب عقیل تھے, اسی طرح امام علی جیسی شخصیت کہتی ہے کہ بھائی مجھے ایک ایسے قبیلے میں شادی کرنا ہے کہ جہاں سے مجھے میری شجاعت کا وارث عطا ہو. تو اب آپ کو پتہ چل گیا, تو جناب عقیل تو یہ وراثت میں ان کے نسل میں ملی تھی جناب مسلم کو. ہوا کیا اس کے بعد, 20-40 ہزار آدمیوں نے بیعت کی, کوفی لا یوفی, بھروسہ نہیں کر سکتے. ان لوگوں نے امام حسن کو قتل کروایا, انہوں نے امام علی کو قتل کروایا, انہوں نے حسین کا ساتھ نہیں دیا. جناب مسلم مغرب کی نماز جب مسجد میں پڑھائی تو مسجد میں لوگ تھے, لیکن عشاء کی نماز پڑھ کے جب ہٹے پوری مسجد خالی ہو گئی تھی, سب نے ساتھ چھوڑ دیا مسلم کا. ایسا ساتھ چھوڑا, یہ عقیل کا بیٹا حسین کا سفیر جائے تو کہاں جائے. دوستو یہ وہ شہادت ہے کہ جس شہادت کے بعد حسین نے ایسا گریا کیا, سیداریوں نے اتنا ماتم کیا, یہ حسین کا سفیر. آج پورے شہر میں ہر جگہ شب چار اسی شہید کا ذکر ہوتا. 3 دن گزر گئے, مولا آپ کو آباد رکھے, بی بی آپ کے پرسے کو قبول کرے. آج شب 4 محرم ہے, 1439 ہجری کا 4 محرم, اب چند دن کے بعد وہ آخری رات بھی آ جائے گی کہ جو فاطمہ کے لال کی زندگی کی آخری رات ہے. مسلم ابن عقیل وہ مظلوم شہید ہے کربلا کا, وہ مظلوم شہید ہے حسین کا, یہ کربلا کا پہلا شہید ہے. دوستو اب نکلے مسجد سے, جائے تو کہاں جائے, کس کے پاس جائے, کوئی چاہنے والا نہیں, ہر طرف اندھیرا, دہشت کا ماحول, ابن زیاد کا ظلم. آہستہ آہستہ کوفے کی گلیوں میں مسلم چلنے لگے, اس کے بعد جا کر ایک گھر کے قریب ٹھہر گئے. گھر کے قریب ٹھہرے, تھوڑی دیر کے بعد وہ گھر کا دروازہ کھلا, ایک خاتون باہر آئی جو اپنے بچوں کی تلاش میں تھی. اس نے دیکھا کہ ایک بڑا شریف انسان ٹھہرا ہوا ہے, اس نے پوچھا کہ اے شخص تو یہاں کیوں ٹھہرا ہوا ہے, اپنے گھر کو کیوں نہیں چلا جاتا؟ تو مسلم نے سر کو جھکا کے کہا جس کا کوئی گھر نہ ہو وہ کہاں جائے. तकल्लुफ से नहीं रोना, तकल्लुफ से नहीं रोना, फातिमा को पुरसा देना है, सफीर हुसैन का, मुस्लिम इब्ने अखील इब्ने अबू तालिब का, ये वो शहीद है, वो शहीद है कि जिसका लाशा कूफे की गलियों में फिराया गया। मौला आबाद रखे, मौला आबाद रखे, तुम्हारे पुरसे को कबूल करे। आज फातिमा को हुसैन के सफीर का पुरसा दे। दोस्तों, उस औरत ने कहा कि घर क्यों नहीं चले जाते, तो मुस्लिम ने सर को झुका के कहा कि जिसका कोई घर ना हो वो कहां जाए। तो उसने कहा कि कहां के रहने वाले हो, तो मुस्लिम ने कहा मैं मदीने का रहने वाला हूं। मदीने का नाम सुना, हुसैन याद आ गए, बीबी जैनब याद आ गई। पूछा मदीने में कहां रहते हो, कहां रहते हो मदीने में, तो मुस्लिम ने कहा महल बनी हाशिम में रहता हूं। मौला आबाद रखे, मौला आबाद रखे। आप इसी तरह, इसी तरह तकल्लुफ से मत रहो, तकल्लुफ से मत रहो। कहा कि मैं महल बनी हाशिम में रहता हूं, महल बनी हाशिम सुना तड़प गई, तड़प के कहने लगी आपका नाम क्या है। कहा मेरा नाम मुस्लिम इब्न अखील है। हाथों को जोड़ के कहा आखा आप बाहर क्यों ठहरे हुए हैं, आप घर के अंदर आइए। ये चाहने वाली कनीज थी, अंदर बुलाई, खाना जो था वो दिया। रात में मुस्लिम इबादत में मसरूफ हो गए। इब्न ज़ियाद को पता चल गया कि मुस्लिम फुला घर में ठहरे हुए हैं। 3,500 का लश्कर इब्न ज़ियाद ने मुस्लिम को पकड़ने के लिए भेजा। अजीजों, जब वो लश्कर आ रहा था, मुस्लिम मुसल्ले पे बैठकर अल्लाह की इबादत कर रहे थे, मुस्लिम के कानों में घोड़ों के टापों की आवाज आई। जब आवाज आई तो अखील का बेटा है तलवार को टेक के उठा। ये कनीज ने कहा कि आका बाहर मत जाए, लश्कर बड़ा मालूम होता। अजीजों, मुस्लिम ने जो जवाब दिया आप तड़प के रोएंगे कि मुस्लिम ने क्या कहा कि ए कनीज खुदा, ए कनीज खुदा, मैं जानता हूं लश्कर बड़ा है, मैं जानता हूं लश्कर बड़ा है, लेकिन इनको मालूम है कि मैं घर के अंदर हूं। अगर मैं घर से बाहर ना जाऊं तो ये फौज तेरे घर में दाखिल हो जाएगी, तेरा पर्दा जाया होगा। मैं कहूं मुस्लिम, मैं कहूं आखा, एक कनीज के पर्दे का इतना ख्याल, शाम गरीबा जैनब के सर से ज्यादा छीनी, सकीना को तमाचे लगे। मुस्लिम तलवार टेक कर बाहर आए। अखील का बेटा है, खूब जंग की, टूट पड़े। मौला अब्बास की तरह बहादुर थे मुस्लिम, इसीलिए जनाब अब्बास की ज्यारत के जो जुमले कि अस्सलाम वलेगा या अब्दस्साले वल मुती वलिल्लाह वले रसूले वले अमीरल मोमिनीन वले हसन वले हुसैन या अफजल शहदा, जो जुमले मौला अब्बास की ज्यारत के हैं, वही वर्ड्स इमाम ने मुस्लिम इब्ने अखील की ज्यारत के लिखे। ये जनाब अब्बास से 4 साल छोटे थे। मौला अब्बास 32 ईयर्स के थे, ये 28 ईयर्स के थे। हसीन और जमील चेहरा रसूल का, आवाज अली की, खूब जंग की, टूट टूट के मारा। जो सरदार था उसने इब्ने ज़ियाद से कहा और 3,000 की भेज, तो उसने कहा एक सिपाही को पकड़ने 3,500 की फौज बस नहीं, तो उसने कहा कि मैं किसी इधर उधर का सिपाही नहीं है, यह अली का भतीजा है। जब दूसरी फौज आई तो धोखे से मुस्लिम को पकड़ा गया, एक गड़ा खोदा गया, उसमें धोखे से मुस्लिम को डाला गया, जंजीरों में जकड़कर, रस्सियों में जकड़कर मुस्लिम को जब इब्ने ज़ियाद के दरबार में पेश किया गया। अजीजों, यहां पर मैं एक रिवायत पढ़ता हूं। मुस्लिम जब इब्ने ज़ियाद के सामने गए तो मुस्लिम का सर ऐसा था, आंखों में आंखें डाल रहे थे, सीना तना हुआ था। واقعہ کربلا کے کچھ عرصے کے بعد، آپ تڑپ کے روئیں گے، واقعہ کربلا کے کچھ عرصے کے بعد ایک کوفی جو ہے وہ مدینہ آیا اور اس نے آ کے چوتھے امام سے ملاقات کی. ملاقات کر کے کہا، مولا میں اس وقت بھی کوفے میں تھا جب آپ کے چچا مسلم کو لایا گیا، زنجیروں میں تھے لیکن سینہ تنا ہوا تھا، سر اٹھا ہوا تھا، سر اٹھا کے ابن زیاد سے بات کر رہے تھے، آنکھوں میں آنکھیں ڈال کے بات کر رہے تھے. کہتا ہے، مولا میں اس وقت بھی تھا جب آپ دربار میں آئے تو آپ کا سر جھکا ہوا تھا، آپ کی کمر جھکی ہوئی تھی، آپ آنکھوں میں آنکھیں ڈال کے بات نہیں کر رہے تھے. مولا کہتا ہے، مولا آپ تو امام ہیں، آپ تو ان سے زیادہ بہادر ہیں، بس یہ سننا تھا. امام تڑپ کے رونے لگے، کہنے لگے، تو نے انصاف نہیں کیا، جب میرا چچا آیا تو وہ اکیلا تھا، جب میں آیا زینب ساتھ تھی، ماں بہنیں ساتھ تھی اور سروں پہ چادر نہیں تھی. اسی طرح پرسادو سے کی راتیں ہیں، یہ راتیں صرف آزاداری کی راتیں. فضائل تو ایک تمہید ہے. یہ دس دن ماتم کی رات، گریا گرائی، آزاری کی راتیں. مسلم کو لایا گیا، ابن زیاد سے گفتگو ہوئی، ابن زیاد کو بتایا کہ ہمارا مقصد کیا ہے. ظالم ابن زیاد نے کہا مسلم کو، جلا سے کہا کہ دارالعمارا پہ لے کے جاؤ اور مسلم کے گلے پہ خنجر چلا دو. مسلم دارالعمارا پہ لایا گیا. مسلم سمجھ رہے کہ میرا مولا حسین مکے میں اور حسین مکے سے کوفے کی طرف آ رہے. جب خنجر چلانے سے پہلے دو رکعت نماز پڑھی، نماز پڑھ کے مسلم نے مکے کا رخ کیا اور کہا، السلام علیکا یا باب دلہ، السلام علیکا یبنا رسول اللہ. دوستو، آج جو مجلس کے بعد اور نماز کے بعد تم زیارت پڑھتے ہو، یہ سنت مسلم ہے جو آج رائج ہوئی. جب بھی نماز کے بعد زیارت پڑھتے یا مجلس کے بعد، یہ مسلم کی سنت ہے. مسلم نے کوفے سے کہا، السلام علیکا یا باب دلہ، السلام علیکا یبنا رسول اللہ. اس وقت حسین کو مکے سے نکل چکے تھے، کوفے کی طرف جا رہے تھے، راستے میں رکے ہوئے تھے. حسین نے کہا، علیک السلام، علیک السلام. اس کے بعد حسین نے کہا، انا للہ و انا الیہ راجعون. جب یہ جملے زینب کے کانوں میں پڑے تو بی بی گھبرا گئی. بی بی نے کہا، بھیا یہ کیوں جملے زبان پہ آئے؟ زینب کو حسین نے قریب بلایا، بلا کے کوفے کی زمین کی طرف اشارہ کیا. زینب نے دور سے دیکھا کہ مسلم کے گلے پہ خنجر چل رہا، بہن تڑپ کے رونے لگی. میں کہوں، بی بی آج دور سے دیکھو، کل کربلا میں سامنے دیکھنا پڑے گا، حسین کے گلے پہ خنجر ہوگا، آپ تلے زینبیہ سے فریاد کریں گی. مولا آباد رکھے، مولا آباد رکھے تم. بس میں نے مجلس ختم کر دی، میں نے مجلس ختم کر دی. ایک منٹ ہے بس، ایک منٹ پرسا دو. آج ایسا پرسا دو کہ حسین کے دل کو سکون ملے کہ ان کے سفیر کا ماتم رضوی کالج میں ہوا. چار محرم کی رات ہے، چار محرم کی رات. دوستو، مولا حسین بی بی زینب کے ساتھ بیٹھ کے تڑپ کے رونے لگے. شہزادی تڑپ کے رو رہی کہ ہائے، میرے بھائی کے گلے پہ خنجر چل گیا. حسین نے فوراً بہن زینب، بس میں ایک منٹ میں مجلس ختم کر رہا، حسین نے فوراً بہن سے کہا، بہن رقیہ کو لے کر آؤ. رقیہ بنت مسلم، جو جناب مسلم کی بیٹی تھی، چار پانچ سال کا سن تھا، اور جناب مسلم کی بیوی کا نام فاطمہ بنت امیر المومنین، میرے مولا کی بیٹی ہے. جناب مسلم امیر المومنین میرے مولا کے داماد بھی تھے. تو آپ نے کہا، حسین نے کہا کہ بہن رقیہ کو لے کر آؤ جو چار پانچ سال کا سن ہے. عزیز و یتیم مسلم کو لایا گیا. جب رقیہ آئی تو اس کے ساتھ سکینہ بھی آ گئی، بچیاں جتنی تھی سب آ گئے. رقیہ کو نہیں معلوم کہ میرا بابا مارا گیا. رقیہ آئی تو حسین حسین نے اپنے زانوں پہ بٹھایا، سر پہ ہاتھ پھیرا، بوسا دیا، کانوں میں گوشوارے پہنائے۔ اہل بیت کی گھر کی بچی تھی، سمجھ گئی، کہنے لگی چچا ایسا سلوک کر رہے جیسے کسی یتیم کے ساتھ کیا جاتا۔ حسین نے کہا اپنے آپ کو یتیم مت سمجھو، ابھی حسین زندہ ہے، وہیں سکینہ ٹھہر کے دیکھ رہی ہے۔ 11 محرم کو سکینہ کو تماچے مارے جا رہے، بچی تڑپ رہی، کہہ رہی بابا میں یتیم ہو گئی۔ پروردگار، جناب مسلم کے مصائب کا واسطہ، اللہ ان آوازوں پہ اپنی رحمت کو نازل فرما۔ ہماری سب مل کے امین بولو۔ خاص دعا کا وقت ہے، پروردگار جناب مسلم کے مصائب کا واسطہ ہماری اس مجلس کو قبول کر لے۔ یہ مجلس ہم سب کے لیے بخشش کا سہارا بن جائے، ہم کو سعادت دے کہ ہم زیادہ سے زیادہ مولا حسین کا ذکر کریں، اور جب بھی مولا کا ذکر کریں اس ذکر کو بی بی فاطمہ کی بارگاہ میں قبولیت تک پہنچا دے۔ کوئی غم مت دے سوائے غم حسین کے۔ سیریا میں سیدانیوں کے روزوں کی حفاظت فرما۔ جنت البقیع، جنت المولا، جناب حمزہ اور اہل بیت کی خبروں پہ سایہ کر دے۔ عزاداری کی، سب مل کے آمین بولا، عزاداری کی حفاظت فرما۔ دشمنان عزاداری کو ہمیشہ کے لیے ختم کر دے۔ پروردگار ان عزا خانوں کی حفاظت فرما جہاں عزاداری ہو رہی، جو جو لوگ عزاداری کر رہے ان کی جان، مال، عزت، آبرو کی حفاظت فرما۔ ہمارے گناہ کبیرہ صغیرہ کو معاف کر دے۔ پروردگار ہمارے مرحومین کے درجات کو بلند فرما۔ رضوی صاحب کے مرحومین کے درجات کو بلند فرما۔ پروردگار جو رزق کے پرابلم سے مولا حسین کے بچوں کا واسطہ، ان کے رزق کے دروازے کھول دے۔ جو بیمار ہیں اللہ مکمل طور پر صحت کاملہ عطا فرما۔ جو بیماریاں ہمارے جسموں میں اس کو دور کر دے۔ ہر آنے والی بیماری سے ہم کو نجات دے۔ ہم کو سیرت امام حسین پہ چلنے کی توفیق عطا فرما۔ علی کی محبت میں زندہ رکھ، اور علی ہی کی محبت میں دنیا سے اٹھا۔ ہمارے امام زمانہ کو سلامت رکھ۔ میرے مولا کی سلامتی کے صدقے میں جن کے ماں باپ زندہ ہیں انہیں سلامت رکھ، جن کے ماں باپ مر گئے ان کی خبروں میں رحمتوں کو نازل فرما۔ ہمارے امام کے ظہور میں تاجیل فرما، ہم سب کو امام کے ناصروں میں شمار فرما۔ ایک سورہ فاتحہ رضوی صاحب کے والدین کے لیے پڑھ دے اور ان کے بچوں کے لیے پڑھ دے۔ بسم اللہ۔